नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रिया नेपाल। आज मिति 2081 साल कार्तिक 28 गते बुधबार, कार्तिक शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार नोभेम्बर महिनाको 13 तारीक सन् 2024, नेपाल सम्बत 1145। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। राष्ट्रपतिद्वारा कोपोनान्तिस सम्मेलनलाई सम्बोधन, पृथ्वी जोगाउन हिमालको सुरक्षा शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। अजरबैजानको बाकु शहरमा यही कार्तिक 26 गतेबाट शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलनमा कोपोनान्तिसमा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो आह्वान गर्नुभएको हो, राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र मालदिव जस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताउनु भएको छ। अजरबैजानको बाकु शहरमा सोमबारबाट शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोपोनान्तिसमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल र गणतन्त्र मालदिव्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजूसँग बाकुमा मंगलबार भएको भेटवार्तामा उहाँले स्वआग्रह गर्नुभएको हो। जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौं, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्रा जस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ। भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै वहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। यता कान्तिपुर दैनिकले यही प्रसंगलाई कोपोनान्तिसमा राष्ट्रपति पौडेलद्वारा विश्व समुदायलाई आह्वान, हिमालको सुरक्षा नै पृथ्वीको सुरक्षा शीर्षकमा खबर बनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ। अजरबैजानको राजधानी बाकु मंगलबार शुरू जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको 29 सम्मेलन कोपोनान्तिसमा राष्ट्रपति पौडेलले नेपालका एजेण्डा प्रस्तुत गर्दै विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाड़मा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लु तटीय मुलुकलाई समेत संकटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन हुन्न। उहाँले त्यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउन समेत कोपोनान्तिसमा प्रस्ताव गर्नुभयो। नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको पनि राष्ट्रपति पौडेलले विश्व समुदायलाई जानकारी गराउनुभयो। राष्ट्रपतिले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको प्रष्ट पार्नुभयो। गोला बारूदमा खर्च भइरहेको ठूलो स्रोत साधनलाई जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यताको बचाउमा उपयोग गर्नुपर्छ। उहाँले जलवायु परिवर्तनको मारबाट पृथ्वी नै संकटमा रहेको बताउनुभयो। विशेष गरी गरीब अल्प विकसित विकासशील तथा साना टापु मुलुक यसको पीड़ाबाट बढ़ी प्रभावित रहेको उहाँले प्रष्ट पार्नुभयो। नगण्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको छ उहाँले भन्नुभयो। उहाँले नेपाल अहिले पनि जलवायु जन्य प्रकोपको आलो पीड़ामा रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले हालैको बाढ़ी पहिरो तथा हिमताल विस्फोटन लगायतका विपदबाट सयौं मानिसको मृत्यु र अरबौंको भौतिक क्षति भएको तथा त्यसको पुनर्लाभ एवं पुनर्स्थापना अझ भइ नसकेको उल्लेख गर्नुभयो। कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा राजनीति हुन नहुनेमा जोड़ दिनुभएको छ। उहाँले धर्मका नाममा हुने राजनीतिले समाजलाई विथोल्ने हुनाले त्यसबाट सचेत रहन आग्रह गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार जैन श्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, धर्मनिरपेक्ष नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण गर्नुहुँदैन। प्रधानमन्त्री ओलीले धर्मको नाममा राजनीति भइरहेकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ, अर्कोतिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरीबीको दुरूपयोग गरिएको छ। यस्ता विषयलाई क्रमशः नियन्त्रण गर्छौं। उहाँले राज्यले कुनै पनि धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्न नहुने तर्क गर्दै मान्छेको व्यक्तिगत आस्थालाई सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। धर्मका नाममा हुने राजनीतिले समाज विथोल्छ, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। तीन पूर्व मन्त्री थुनामा, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग रूपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार करिब 5.5 घण्टा बयान लिएको छ। बुधबार पनि बयान जारी रहने सरकारी वकिल कार्यालयले जनाएको छ। लामिछानेले आफू सुप्रिमको सदस्य पनि नभएको र रेडी पनि नभएको दावीसहितको इन्कारी बयान दिएको बताइएको छ। आफ्नो नाममा कसले पैसा जम्मा गरिदियो भन्ने बारे जानकारी नभएको भन्दै उहाँले गितेन्द्र बाबु जीवी राईलाई पक्राउ गरे वास्तविकता पत्ता लाग्ने बयान दिएको स्रोतको दावी छ। गोर्खा मीडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख प्रेमराज पौडेलको रूहबरमा अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन्। यसै गरी गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री राजीव गुरूङ दीपक मनाङ्गेलाई मंगलबार कैदी पूर्जी थमाएर दिल्ली बजार कारागार पठाइएको काठमाण्डु जिल्ला अदालतका श्रेष्ठदार रामु शर्माले बताउनुभयो। केही दिन अघि सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। उनी औपचारिक रूपमा कति समय जेल बस्ने भन्ने विषयमा कैदी पूर्जीमा केही जानकारी गराइएको छैन। सर्वोच्च अदालतमा मिसिल रहेकाले विस्तृत कैदी पूर्जी दिएको छैन। जिल्ला अदालतमा श्रेष्ठदार शर्माले भन्नुभयो, पछि मिसिल आएपछि कति समय जेल बस्ने भन्ने विस्तृत कैदी पूर्जी आएपछि कारागारमै पठाइने उहाँले बताउनुभयो। उनी कति समय जेल बसे र अब कति समय बस्नुपर्ने भन्ने विषय निर्क्योल नभएको उहाँले बताउनुभयो। यसै गरी कोशी प्रदेशका पूर्व मन्त्री लीला बल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले प्रहरीलाई 7 दिनको म्याद थप गरेको छ। मानव तस्करीमा संलग्न व्यक्तिहरूसँग साँठगाँठ रहेको पाइएपछि पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीलाई मंगलबार काठमाण्डु जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न 7 दिनको समय दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। तीन पूर्व मन्त्री थुनामा, नागरिक दैनिकले अग्रपृष्ठमा मुख्य खबर छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सहुलियतको सुन ल्याउँदा करको बोझ शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। वैदेशिक रोजगारीमा गएका व्यक्तिले स्वदेश फर्किँदा सुन ल्याउन पाउने व्यवस्था भए पनि राज्यको दोहोरो नीतिका कारण सर्वसाधारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै करको बोझ उठाउन बाध्य छन्। अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको यात्रुले आफ्नो साथमा ल्याउन र लैजान नपाउने निजी प्रयोगका माल वस्तु सम्बन्धी सूचनामा विदेशबाट फर्किँदा महिलाले 50 र पुरूषले 25 ग्राम सुन ल्याउन पाउने व्यवस्था गरिए पनि संशोधित कानूनी क्षेत्रका कारण नागरिकले करको बोझ बोक्न बाध्य भएका हुन्। 2080 जेठ 15 गते राजपत्रमा प्रकाशित सूचनामा रसायन प्रयोग भएकालाई मात्रै गहना करार गरिएपछि वैदेशिक रोजगारीमा गएका नागरिक विमानस्थलमै चर्को करको मारमा परेका हुन्। त्यस यता दिनहौं जसो वर्षौंपछि स्वदेश फर्किने युवा विमानस्थलमा अतिरिक्त कर तिरिरहेका भेटिन्छन्। कतिपय महिला पुरूष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीसँग 50 र 25 ग्राम सुन ल्याउन पाउने आफ्नो अधिकार हो भन्दै बहस गरिरहेका भेटिन्छन्। कतारबाट बुधबार नेपाल आएका झापाका केवल खड्काले 25 ग्राम सुनको कर 69,092 रूपियाँ तिरेका छन्। उनले भने 11 वर्ष भयो कतारमा काम गरेको, आउने जाने गरिरहन्छु, तर 2 वर्ष अघिसम्म दुःख गरेर कमाएको पैसाले आमालाई गहना बनाइदिन सुन ल्याउँदा कुनै समस्या भएन, यसपालि एकैपटक 69,000 गयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो प्रसंग छापेको हो। अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाली ब्याटरलाई अर्धशतक पार गर्नु नै ठूलो उपलब्धि हुँदै आएको स्थितिमा मंगलबार पूजा महतोले एकै पटक शतक र 5 विकेटको दुर्लभ कीर्तिमान बनाएकी छिन्। युएईमा भइरहेको आईसीसी अण्डर 19 महिला 2020 विश्वकप अन्तर्गत एसिया छनौटमा नेपाल अण्डर 19 महिला क्रिकेट टोलीकी कप्तान पूजाले कुवेत विरूद्धको खेलमा यस्तो कीर्तिमान बनाएकी हुन्। अजमान स्थित द सेभेन रंगशालामा पूजाले अभिजित 130 रनको इनिङ खेलिन्। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाड़ीको यो दोस्रो र उमेर समूहमा पहिलो शतक हो। रूबिना छेत्रीले फेब्रुअरीमा मलेसियामा एससीसी प्रिमियर कपमा मालदिव्स विरूद्ध अभिजित 118 रन बनाएकी थिइन्। सन् 2007 अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागे यता यो नै नेपाली महिला खेलाड़ीको पहिलो शतक थियो। संयोग के थियो भने रूबिनाले शतक बनाउँदा नेपाली खेलाड़ीमा सबैभन्दा नजिकबाट अर्थात नन स्ट्राइकबाट पूजाले त्यो ऐतिहासिक क्षण हेरिरहेकी थिइन्। पूजा महतोले राखिन् शतक र 5 विकेटको कीर्तिमान। कान्तिपुर दैनिकले अग्रपृष्ठमा मुख्य खबर छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि भारतीय दुई सुरक्षा निकायका प्रमुखहरू नेपाल आउने भएका छन्। प्रधानमन्त्री ओली मंगिर 17 गते चीन जाँदै हुनुहुन्छ। ओली चीन जानु अघि भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा बलका महानिर्देशक अमृत मोहन प्रसाद नेपाल आउन लाग्नु भएको हो। भारतीय सशस्त्र सीमा बलका महानिर्देशक प्रसाद आगामी शुक्रबार यही कार्तिक 30 गते र स्थल सेनाध्यक्ष द्विवेदी मंगिर 5 गते काठमाडौँ आउने कार्यक्रम तय भएको छ। सुरक्षा कूटनीति काठमाडौँ आउँदै भारतीय सेनाध्यक्ष र एसएसबी प्रमुख नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। हुम्लामा बिरामीले पनि पाउँदैनन् जहाजको टिकट, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रसंग छापेको छ। हुम्ला नामखा दुई च्यादुकका 78 वर्षीय द्यामजो तामाङ क्यान्सरका बिरामी हुन्। जति सक्दो चाँडो उपचार गर्न चिकित्सकले सुझाव दिए। उपचारका लागि नेपालगंज जान सिमकोट विमानस्थल पुगे, 5 दिन धाए तर जहाजको टिकट पाएनन्। एकातिर क्यान्सरको पीड़ा, अर्कोतिर टिकट नपाउँदाको शास्ति। बल्ल बल्ल मंगलबार नेपाल एयरलाइन्सको टिकट पाएपछि तामाङको अनुहार उज्यालो भयो। यति धेरै कष्ट पायो कि भनी साध्य छैन। छोरी पेमा तामाङले दुखेसो पुखिन्। 21 गते सीता र समेट एयरलाइन्ससँग दुखेसो पुग्दा पनि टिकट नपाएको पेमाले बताइन्। राष्ट्रिय सड़क सञ्जालसँग नजोड़िएको हुम्लीका लागि बाहिरी जिल्ला जान जहाज एक मात्रै विकल्प हो। त्यसै कारण जहाजको टिकटका लागि लुछाचुडी हुन्छ। बिरामी अशक्त र कोही नहुनेले त महिनौसम्म पनि टिकट पाउँदैनन्। बिरामी विद्यार्थी र असहायको त टिकट खोज्दैमा हप्तौं समय खर्च हुन्छ। जिल्ला अस्पताल हुम्लाकी निमित्त कार्यालय प्रमुख डाक्टर प्रतीक्षा भारतीले बुधबार सुर्खेतमा हुने तालिममा सहभागी हुनुपर्नेछ, तर मंगलबारसम्म टिकट पाएकी छैनन्। सिमकोट विमानस्थल धाउन थालेको तीन दिन भइसकेको छ, डाक्टर भारतीले बताउनुभयो। नेपाल एयरलाइन्सले प्रत्येक फ्लाइटमा दुई सीट जिल्ला प्रशासन सीडीओ कार्यालयलाई छुट्याउने गरेको छ, तर उक्त टिकट सरकारी कर्मचारीले पनि नपाउने गरेको गुनासो गर्छन्। सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले मनपरी रूपमा उक्त टिकट बाँड्ने गरेको जिल्ला अस्पताल हुम्लाका एक चिकित्सकले गुनासो गरे। हुम्लामा बिरामीले पनि पाउँदैनन् जहाजको टिकट। अन्नपूर्ण पोस्टले यो प्रसंगलाई अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले आगामी मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सकारात्मक वातावरण तयार गर्न आम संचार माध्यमलाई आग्रह गरेको छ। त्यसै गरी आयोगले सबै आम संचार प्रतिष्ठान तथा सार्वजनिक संचार माध्यमलाई उपनिर्वाचन सम्बन्धी सूचना तथा जानकारीमूलक सामग्री सम्प्रेषण तथा प्रचार प्रसार गरी निर्वाचनमा बढ़ीभन्दा बढ़ी सहभागिता सुनिश्चित गर्न समेत आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा सरकारी स्वामित्वमा रहेका संचार माध्यमसँग मंगलबार भएको छलफलमा आयोगले यस्तो आग्रह गरेको हो। निर्वाचन मैत्री वातावरण बनाउन आग्रह, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। विमानस्थल चलेपछि निजी क्षेत्र उत्साहित, कारोबार दैनिकले अग्रपृष्ठमा बनाएको खबरको शीर्षक हो यो। भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो पटक वाइड बडी जहाज अवतरण गरेको छ। विमानस्थलमा मंगलबार कतार एयरवेजको ठूलो जहाज अवतरण गरेको हो। विमानस्थल निर्माण पूरा भएको लामो समय हुँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा अन्यलको अवस्था सृजना भएको थियो। बल्ल यहाँबाट अन्तर्राष्ट्रिय उडान शुरू हुन थालेको छ। कतार एयरवेज सहित यो विमानस्थल करिब आधा दर्जन विमान कम्पनीले उडान शुरू गरेपछि निजी क्षेत्र उत्साहित बनेको छ। कारोबार दैनिकले अग्रपृष्ठमा खबर छापेको हो। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले कालो सुनको बजार शीर्षकमा सम्पादकीय बनाएको छ। पूर्वी पहाड़मा मात्र होइन ओसिलो र भिरालो जमीनमा हुने अलैंची खेती देशका अन्य भागमा पनि विस्तारको राम्रो सम्भावना छ। दोलखा, रामेछाप, नुवाकोट, लमजुङ, कास्की लगायतका जिल्लामा पनि अलैंचीको उत्पादन विस्तारको राम्रो सम्भावना भएको विज्ञको भनाई छ। तर परम्परागत रूपमा पूर्वी पहाड़ी भेगका सीमित जिल्ला र स्थानमा बाहेक अलैंचीको व्यावसायिक विस्तार विरलै भएको पाइन्छ। देशभित्र रोजगारी पाउन नसकेर दैनिक 2-3 हजार नेपाली युवा विदेशिने गरेका छन्। विश्व बजारलाई नै आकर्षण गर्न सक्ने अलैंचीको व्यावसायिक उत्पादनको राम्रो सम्भावना छ। व्यावसायिक उत्पादन विस्तार गर्न सक्दा यसले आमदानीको दिगो बाटो दिनेछ। कालो सुनको बजार शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाउँदा यता कान्तिपुर दैनिकले भैरहवामा यात्रु लक्षित तयारी पनि आवश्यक शीर्षकमा सम्पादकीय छापेको छ। सरकारले भैरहवास्थित विमानस्थलबाटै यात्रुको आवागमन बढ़ाउने हो भने कुनै पनि कामका लागि काठमाण्डु धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्छ। भैरहवाबाटै आवत जावत गर्ने क्रम बढ़ेसँगै अन्य यात्रु पनि अभ्यस्त हुँदै जान्छन्। वैदेशिक यात्राका लागि काठमाण्डु धाउनुपर्ने मनोविज्ञान पनि कमजोर हुँदै जानेछ। कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। अन्नपूर्ण पोस्टले विमानस्थलको विकेन्द्रीकरण शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले मौका नगुमाउँ शीर्षकमा सम्पादकीय छापेको छ। राष्ट्रिय परीक्षा बोर्डले 21 वर्षपछि 13,32,000 विद्यार्थीलाई परीक्षा दिन पाउने व्यवस्था गरेपछि ठूलो राहत भएको छ। विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीका लागि यो राम्रो मौका पनि हो। नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। नागरिक दैनिकले दुर्घटनाग्रस्त सुरक्षा योजना शीर्षकमा सम्पादकीय बनाएको छ। बचाउन सकिने उपाय समेत नअपनाउँदा मानिसको ज्यानै जाने अवस्था सृजना हुनु भनेको निर्दोष मानिसमाथिको अपराध हो, जुन राज्यले खुलेआम गरिरहेको छ, नागरिक दैनिकले सम्पादकीय बनाएको छ। यता कारोबार दैनिकले कोपलाई फलदायी बनाउ शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। विद्युत आपूर्ति सुचारू गर्ने निर्णय शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। मन्त्री परिषदको निर्देशन अनुसार नेपाल विद्युत प्राधिकरण संचालक समितिले उद्योगहरूमा काटिएको विद्युत लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ। मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा बसेको प्राधिकरण संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। आइतबार बसेको मन्त्री परिषद बैठकले डेडिकेटेड र ट्रंक लाइन महसूल विवादको समाधान निकाल्न लाल आयोगको प्रतिवेदनको सिफारिश अनुसार महसूल निर्धारण गरी 15 दिनभित्र असूल गर्ने गरी उद्योगमा काटिएको लाइन जोड्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको सोही निर्देशन कार्यान्वयन गर्ने संचालक समितिले निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जानकारी दिनुभयो। डेडिकेटेड र ट्रंक लाइन विवाद, विद्युत आपूर्ति सुचारू गर्ने निर्णय, गोर्खापत्र दैनिकले भित्री पृष्ठमा यो खबर छापेको छ। शिक्षा मन्त्रालयले तीन निकायको परीक्षा कार्यालय मर्ज गर्ने गरी कार्यदल बनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड कक्षा 12 र 10 र सीटीभीटीको परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने गरी कार्यदल बनाएको हो। परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न कार्यदल गठन गरेको हो। कार्यदलले तीनै निकायका परीक्षा पद्धति परिवर्तन गर्ने वा मर्ज गरी एउटै परीक्षा नियन्त्रण कार्यालय बनाउने भन्ने विषयमा समेत ध्यान केन्द्रित गर्नेछ। राब बोर्ड र सीटीभीटीको परीक्षा नियन्त्रण कार्यालय पुनर्संरचना हुने नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो खबर छापेको छ। र संघीयतामा जाँदा बागमतीमा 7 मन्त्रालय थिए, भागबण्डा गर्दै 14 पुर्याइए शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। राजनैतिक भागबण्डा र नेताहरूको व्यवस्थापनका नाममा बागमती प्रदेशमा मन्त्रालय टुक्र्याउने सिलसिला 4 वर्षदेखि जारी छ। भदौ 2078 तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी साकेले शुरू गरेको मन्त्रालय फुटाउने रिले दौड़लाई वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले पनि कायमै राख्नु भएको छ। 4 महिनादेखि बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मुख्यमन्त्री लामाले मंगलबार 1 मन्त्रालय थपेर 14 पुर्याउनु भएको छ भन्दै नयाँ पत्रिका दैनिकले यो खबर अग्रपृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।